वज़ीर-ए-आज़म की नाअहली का रेफरेंस स्पीकर ने मुस्तरद कर दिया। पेशावर में मुसाफिर वैन में धमाका, 7 अफराद हलाक। भारत में सफाई की सरकारी मुहिम और शार्क्स के रवैयों पर पहली तहकीक। ये BBC उर्दू सर्विस है, शुमाइला खान से खबरें सुनिए। कौमी असम्बली के स्पीकर ने वज़ीर आज़म नवाज शरीफ की अहलियत से मुतालिक भेजा गया रेफरेंस मुस्तरद करते हुए कहा है कि वज़ीर आज़म को आइन के तहत इस्तिस्ना हासिल है। ये रेफरेंस अजहर सिद्दीक एडवोकेट की तरफ से दायर किया गया था, जिसमें आइन के आर्टिकल 63 की शिक 2 के तहत वज़ीर आज़म की अहलियत से मुतालिक सवाल उठाया गया था। रेफरेंस में कहा गया है कि वज़ीर आज़म ने पार्लियामेंट के मुश्तरक अजलास के दौरान शाहराह दस्तूर पर धरना देने वाली जमातों के कायदीन से मुज़ाकरात में किरदार अदा करने के बारे में फौजी क़यादत से मुतालिक एक झूठा बयान दिया था, इसलिए वो कौमी असम्बली के रुकन बनने की अहलियत पर पूरा नहीं उतरते। कौमी असम्बली के स्पीकर ने इस रेफरेंस को बेबुनियाद करार देते हुए कहा कि आइन का मस्कूरा आर्टिकल वज़ीर आज़म की अहलियत से मुतालिक कोई सवाल नहीं उठाता। दरख्वास्त गुजार ने स्पीकर की इस रूलिंग को सुप्रीम कोर्ट में चैलेंज करने का फैसला किया है। पेशावर में हुकाम का कहना है कि कुरम एजेंसी जाने वाली मुसाफिर वैन में बम धमाके में कम अज कम 7 अफराद हलाक और 5 जख्मी हो गए हैं। पेशावर से नामा निगार रिफतुल्ला और अक्सई।
पुलिस के मुताबिक ये धमाका आज कोहाट रोड पर ताना बडबीर की हदूद में पेश आया। बडबीर पुलिस स्टेशन के इंचार्ज फजल वाहिद ने बताया कि मुसाफिरों से बड़ी हाईएस गाड़ी कोहाट अड्डे से कुरम एजेंसी जा रही थी के बाजित खेल स्टॉप के करीब गाड़ी रोकती ही इसमें जोरदार धमाका हुआ। उन्होंने कहा कि धमाके में गाड़ी मुकम्मल तौर पर तबाह हो गई है। जख्मियों को लेडी रीडिंग अस्पताल पेशावर मुंतकिल कर दिया गया है। इस वाकई की वजह फौरी तौर पर मालूम नहीं हो सकी। उधर पेशावर के इलाके खजाना में भी पुलिस ने बिजली के खम्भों से नस्ब किए गए 2 किलोग्राम के 3 बमों को नाकारा बना दिया है।
बरतानिया और सिरा लियोन लंदन में एक बैन अक्वामी कॉन्फ्रेंस की मेज़बानी कर रहे हैं। इस कॉन्फ्रेंस में इस बात पर गौर किया जा रहा है कि मगरबी अफ्रीका में इबोला की वबा से कैसे निपटा जाए। इबोला पर अक्वामी मुत्तहिदा के कोऑर्डिनेटर का कहना है कि यह बीमारी लाइबेरिया में हर जगह पहुंच चुकी है। लाइबेरिया इबोला से सबसे ज्यादा मुतासर हुआ है। भारत के वज़ीर आज़म नरेंद्र मोदी ने आज गांधी के जन्मदिन पर सरकारी छुट्टी के रोज मुल्क में सफाई की मुहिम क्लीन इंडिया शुरू की है। दिल्ली से सुहेल हलीम।
स्वच्छ भारत अभियान यानी हिंदुस्तान को साफ करने की कोशिश मुहिम में तकरीबन 40 लाख सरकारी मुलाजमीन और हजारों स्कूलों के बच्चों ने शिरकत की। सरकारी दफातर में सफाई का सिलसिला तो एक हफ्ते से जारी है, लेकिन मुल्क गिर सतह पर इस मुहिम का आज वज़ीर आज़म नरेंद्र मोदी ने बाकायदा आगाज किया। मिस्टर मोदी आइंदा 5 वर्षों में मुल्क को चमका देना चाहते हैं, लेकिन मुल्क की तकरीबन आधी आबादी आज भी रफा हाजत के लिए खुले मैदानों का ही इस्तेमाल करती है। स्कीम के तहत मुल्क भर में टॉयलेट तामीर किए जाएंगे, सीवर का इंतजाम होगा और पीने का पानी मुहैया कराया जाएगा। इस मंसूबे के लिए जबरदस्त माली वसाइल की जरूरत होगी, लेकिन अभी ये वाजे नहीं है कि इस रकम का इंतजाम कैसे किया जाएगा।
और BBC उर्दू के TV प्रोग्राम सैबिन में आज के बड़े मौजूद क्या होंगे, जानिए प्रोग्राम के प्रेजेंटर शफी नकी जामई से।
सुखिया या पोलियो का मर्ज जिसे लगे उसके आज़ाए जिस्मानी नाकारा हो जाते हैं या हाथ पाँव टेढ़े मेढ़े हो जाते हैं। ऐसा नहीं है कि पोलियो का इलाज मुमकिन न हो सकता है इसका इलाज, लेकिन उसके बावजूद पाकिस्तान में महज एक साल में अब तक 186 केसेस पोलियो के सामने आए हैं। साल ख़त्म होने में अभी 3 माह बाकी हैं, यानी ये तादाद बढ़ भी सकती है। लंदन में पोलियो से मुतालिक एक हंगामी कॉन्फ्रेंस हो रही है, जिसमें पाकिस्तान, अफगानिस्तान, सोमालिया, नाइजीरिया और कैमरून शिरकत कर रहे हैं कि इससे कैसे निपटा जाए। हम ये गौर करेंगे कि पाकिस्तान में पोलियो के केसेस बढ़ने की वजूहात कौन कौन सी हैं। और हाँ, देखिएगा कि मगरब दहशतगर्दों को पकड़ने के लिए गटरों का और फजले का इस्तेमाल कैसे करेगा। सैरबीन में शाम 7:30 बजे BBCUrdu.com पर।
बरतानिया में साइंसदानों के एक मुताले के मुताबिक समंदर में सबसे ज्यादा खौफनाक शिकारी मछली शार्क्स की इनफरादी शख्सियत होती है। तफसील बता रही हैं सना गुलजार।
10 साइंसदानों पर मुश्तमिल इस ग्रुप के मुताले में ये बात सामने आई कि शार्क्स में एक जैसी समाजी आदात पाई जाती हैं, चाहे वो दीगर शार्क्स के साथ ग्रुप्स तश्कील दें या अपने ही ग्रुप में कैमोफ्लाज तलाश करें। शार्क्स का एक गिरोह जब नए माहौल में जाता है तो हर शार्क उसी तरह के रवैये का इजहार करती है। शार्क्स की शख्सियात के बारे में सामने आने वाला ये पहला मुतालिया है जो बरतानिया के जरीदे बिहेवियरल इकोलॉजी एंड सोशियो बायोलॉजी में शाया हुआ है।
اگر میں پوچھوں کہ آپ سیربین کیوں سنتے ہیں تو آپ کیا کہیں گے؟ پروگرام اور اس میں شامل حالات حاضرہ سے متعلق آپ کی رائے میں سیربین میں شامل کرنا چاہوں گا. مجھے اپنی رائے بھیجیے اور اس کے لیے پاکستان میں 0800-222-75 پر مفت فون کیجیے اور ایک منٹ کے اندر اپنی رائے ریکارڈ کیجیے اور مجھے شفیع نقیجہ مئی کو بھیجیے. نمبر ایک بار پھر 0800-222-75. سیربین بی بی سی اردو سروس کا مایناز پروگرام.
یہ خبریں آپ بی بی سی اردو سروس سے سن رہے ہیں. پاکستان کی وزارت خارجہ کی خاتون ترجمان تسنیم اسلم نے کہا ہے کہ حرکت المجاہدین کے بانی فضل الرحمان خلیل سمیت تین پاکستانیوں کو دہشت گرد قرار دینا امریکہ کا ذاتی فیصلہ ہے. اسلام آباد سے ایوب ترین.
وزارت خارجہ کی خاتون ترجمان تسلیم اسلم نے آج یہاں صحافیوں کو ہفتہ وار بریفنگ دیتے ہوئے کہا ہے کہ امریکہ نے حرکت المجاہدین کے بانی فضل الرحمان خلیل سمیت جن تین پاکستانیوں پر دہشت گردی کے الزام میں پابندیاں عائد کی ہیں یہ امریکہ کا ذاتی معاملہ ہے کیونکہ اس کا اطلاق پاکستان پر نہیں ہوتا ہے. اس کے باوجود پاکستان نے ہمیشہ دہشت گردی کی نہ صرف مخالفت کی ہے بلکہ اس کے خلاف جنگ میں بڑھ چڑھ کر حصہ لیا ہے. ترجمہ کے مطابق کسی بھی ادارے یا تنظیم کو دہشت گرد قرار دینے کے لیے اقوام متحدہ کے قوانین موجود ہیں جبکہ پاکستان اپنی تحقیقات کے بعد ہی ان تینوں کے بارے میں کوئی واضح موقف اختیار کر سکتا ہے.
اور اب کھیلوں کی خبروں کے ساتھ ظہیر الدین بابر.
جنوبی کوریا کے شہر انچن میں جاری 17ویں ایشین گیمز میں بھارت نے مردوں کی ہاکی کا گولڈ میڈل جیت لیا ہے. سنسنی خیز فائنل میں اس نے روایتی حریف پاکستان کو ہرایا. اگرچہ کھیل شروع ہونے کے 30ویں منٹ میں گول کرنے کی شروعات پاکستان کے رضوان سینئر نے کی لیکن یہ برتری دوسرے کوارٹر میں بھارتی کھلاڑیوں کے پاکستانی گول پر پے در پے حملوں کے نتیجے میں ختم ہو گئی. مقررہ وقت میں دونوں ٹیمیں ایک ایک گول ہی کر سکیں اور فیصلہ پینلٹی شوٹ آؤٹ پر چلا گیا. بھارت نے یہ مرحلہ 2 کے مقابلے میں 4 گول سے جیت کر نہ صرف ایشین چیمپئن کا اعزاز اپنے نام کیا بلکہ ریو اولمپکس کے لیے بھی کوالیفائی کر لیا. بھارتی ٹیم نے 16 سال بعد ہاکی کے ایشین چیمپئن کا ٹائٹل جیتا ہے جبکہ آج کا فائنل ہارنے کے نتیجے میں پاکستانی ہاکی ٹیم کو 2016 کے ریو اولمپکس کے لیے کوالیفائنگ مقابلے کھیلنا پڑیں گے. ایشین گیمز ہی میں آج بھارت کے دفاعی چیمپئن پہلوان 8ویں مرتبہ ٹائٹل جیتنے کی دوڑ کے آخری دنگل کے لیے آگے بڑھے ہیں جبکہ پاکستانی پہلوان چت ہوئے ہیں. بھارت کی کبڈی ٹیم نے میزبان جنوبی کوریا کو 25 کے مقابلے میں 35 پوائنٹ سے شکست دی. دفاعی چیمپئن پہلوانوں کا فائنل معرکہ ایرانی پہلوانوں سے ہوگا جنہوں نے پاکستان کو آج کے سیمی فائنل میں چت کیا. ٹینس کے چائنا اوپن مقابلوں میں آج مرد کھلاڑیوں کے دوسرے راؤنڈ جبکہ خواتین کھلاڑیوں کے تیسرے راؤنڈ کے میدان سجے. مردوں میں برطانیہ کے اینڈی مرے، اسپین کے رافیل نادال، بلغاریا کے گرائیگر دمیتروو، چیک ریپبلک کے ٹوماس بردیخ اور سلوواکیا کے مارٹن کلیزن نے مد مقابل کھلاڑیوں کو شکست دے کر تیسرے راؤنڈ کے لیے کوالیفائی کیا ہے. چائنا اوپن ٹینس کے خواتین کے تیسرے راؤنڈ کے مقابلوں میں رومانیا کی سیمونا حالپ، روس کی سویٹلانا کنیٹسووا، سربیا کی اینا ایوانوویچ، اٹلی کی روبرٹا ونچی اور آسٹریلیا کی سمانتھا سٹوسر آج کی فاتحین بن کر کوارٹر فائنلز میں پہنچی ہیں.
ہانگ کانگ میں جاری مظاہروں کی وجہ سے شہر کے مختلف حصے مکمل طور پر مفلوج ہو کر رہ گئے ہیں جبکہ چین نے ہانگ کانگ کے چیف ایگزیکٹو سی وائی لی آنگ کے مکمل حمایت کی پیشکش کی ہے. طلبہ رہنماؤں نے دھمکی دی ہے کہ اگر چیف ایگزیکٹو اپنے عہدے سے آج استعفیٰ نہیں دیتے تو وہ حکومتی عمارات پر قبضہ کرنا شروع کر دیں گے. چین کی کمیونسٹ پارٹی کے روزنامے کے پہلے صفحے پر آج شائع ہونے والے تبصرے میں کہا گیا ہے کہ حکومت مسٹر لی آنگ کی مکمل حمایت کرتی ہے اور ان کے کام سے خوش ہے. اس تبصرے میں خبردار کیا گیا ہے کہ اگر قانون نافذ نہیں کیا جاتا تو انتشار کا خطرہ ہے. اور افغانستان کے دارالحکومت کابل میں افغان فوج کی ایک بس پر خودکش حملے میں 3 افراد ہلاک ہو گئے ہیں. طالبان نے اس حملے کی ذمہ داری قبول کی ہے. اور اب آخر میں محکمہ موسمیات کے ڈاکٹر محمد انیف سے موسم کا احوال سنیے.
پنجاب صوبہ سندھ کے تمام نہری علاقوں میں خصوصاً چاول، گنے اور کپاس کی کاشت کے علاقوں میں اگلے چند دنوں کے دوران موسم خشک ہوگا اور اگلے 24 گھنٹوں کے دوران بھی. کشمیر صوبہ، پنجاب، خیبر پختونخوا، سندھ، بلوچستان کے بیشتر علاقوں میں موسم خشک ہوگا. ہزارہ ڈویژن کے بعض علاقوں میں اگلے 24 یا 36 گھنٹوں کے دوران بارش ہونے کا امکان ہے جبکہ گلگت بلتستان، ہنزہ اور چترال سمیت تمام شمالی علاقوں میں کل بھی مطلع صاف موسم خشک رہنے کا امکان.
یہ خبریں آپ بی بی سی اردو سروس سے سن رہے تھے. یہ صرف ہانگ کانگ میں ہی ہو سکتا ہے. خبر کی تفصیل پڑھنے کے لیے وزٹ کیجیے bbcurdu.com.